नमस्कार, कार्यक्रम संसद गतिविधिमा हार्दिक स्वागत छ। संघीय संसद सचिवालयको सहकार्यमा रेडियो नेपालबाट तयार पारिएको यो कार्यक्रम रेडियो नेपालबाट हरेक शुक्रबार बिहान 7 बजेको समाचार पछाडि सुन्न सक्नुहुनेछ। संसद गतिविधि देशका विभिन्न स्थानमा रहेका रेडियो नेपालको एफएम रिले स्टेशनका साथै हाम्रो वेबसाइट www.radionepal.gov.np र www.onlineradionepal.gov.np मा एकैसाथ संसारभर सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा संघीय संसद सचिवालयले शुरू गरेको नमूना संसद अभ्यास कार्यक्रमको प्रभावकारिताका विषयमा तयार पारिएको एक रिपोर्ट, राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्य कार्यान्वयनका विषयमा गरिरहेको अध्ययनबारे तयार पारिएको एक रिपोर्ट र संसदीय गतिविधि लिएर उपस्थित भएका छौं। कार्यक्रमको शुरूमा संसदीय गतिविधि।
राष्ट्रिय सभामा आर्थिक वर्ष 2080-81 को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको सामान्य छलफल जेठ 26 गते सकिएको छ। बजेट माथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रिय सभाको जेठ 26 गतेको दोस्रो बैठकमा उठेका प्रश्नहरूको जवाब दिँदै अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रूपमा प्रस्ताव गरिएको बताउनुभयो। अर्थमन्त्री महतले विद्युतीय सवारी साधनमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर भ्याट लगाउँदा आम नागरिकलाई असर नगर्ने बताउनुभयो।
प्रतिनिधि सभामा आर्थिक वर्ष 2080-81 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल सकेर विनियोजन विधेयक 2080-माथिको मन्त्रालय र सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथिको छलफल हिजोदेखि शुरू भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भयो। प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ। यसअघि प्रतिनिधि सभाको यही जेठ 29 गतेको बैठकले विनियोजन विधेयक 2080-माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। बैठकमा विनियोजन विधेयक 2080-माथि विचार गरियोस् प्रस्ताव बहुमतबाट स्वीकृत भएसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक 2080-माथिको मन्त्रालय र सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रमका लागि हिजोदेखि यही असार 12 गतेसम्मको समयसीमा तोक्नु भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तयोङले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा दुई देश बीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको थियो। भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको 50औं वार्षिक उत्सवलाई विशेष महत्वका साथ जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। राजदूत तयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू शिष्ट, मेहनती र अनुशासित रहेको बताउनु भएको थियो।
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कांग्रेसका स्थायी समितिका अध्यक्ष डोङ हिनुले पिपुल्स बिल्डिङमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा अध्यक्ष तिमिल सिन्हाले चीनको औद्योगिक शहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो। अध्यक्ष तिमिल सिन्हाले पोखरा महानगरले सांघाई शहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरूलाई जानकारी गराउनु भएको थियो। चीनको सांघाई म्युनिसिपल पिपुल्स कांग्रेस स्थायी समितिका अध्यक्ष युनुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपाल बीचको अन्तर सम्बन्ध बढाउने अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थान बीचको सहयोगको प्रभावलाई अझ प्रगाढ बनाउने बताउनुभयो।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विकास समिति ऐन अन्तर्गत जारी भएका गठन आदेशहरूको प्रत्यायोजित विधानका सम्बन्धमा बुधबार मुख्य सचिव शंकरदास बैरागीसँग छलफल गरेको छ। समितिको बैठकले मुख्य सचिव बैरागीसँग मौजुदा गठन आदेशको संख्या, प्रत्याजित विधायन र विकास समिति ऐनलाई टेकेर गठन आदेशका आधारमा 100 संरचना खडा गरिएको प्रति जानकारी मागेको थियो। समितिले प्रत्याजित विधायनका दृष्टिकोणले सरकारले विधायकीको अधिकार प्रयोग गरेको र गठन आदेशलाई नै ऐनको रूप दिएर विभिन्न संरचना खडा गर्दा राज्यलाई आर्थिक भार थपिएको प्रति सरकारको ध्यान आकर्षण गराएको थियो।
संसदीय सुनवाई समितिले आज प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ गर्दैछ। समितिको हिजो बसेको बैठकमा प्रस्तावित न्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्ययोजना र अनुभव पेश गर्नुभएको थियो। समितिले यसअघि बुधबार प्रस्तावित प्रधान न्यायाधीश कार्की विरूद्ध उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको थियो। कायम मुकायम प्रधान न्यायाधीश समेत रहनुभएका कार्कीलाई गत वैशाख 25 गते संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय यथावत रहने सरकारको दृष्टिकोण प्रस्तुत गर्नुभयो। समितिको बैठकमा सांसदहरूले बजेटमा राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गरिनुपर्ने, भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कार्यवाही गरिनुपर्ने लगायतमा सरकारको ध्यान आकर्षण गराउनुभयो। अब संघीय संसद सचिवालयले शुरू गरेको नमूना संसद अभ्यास कार्यक्रमको प्रभावकारिताका विषयमा तयार पारिएको एक रिपोर्ट।
संघीय संसद सचिवालयले विद्यार्थीहरूलाई लक्षित गरी शुरू गरेको नमूना संसदको अभ्यास कार्यक्रम प्रभावकारी बन्दै गएको छ। संघीय संसद सचिवालयले गण्डकी प्रदेश कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 22 रहेको शुक्रराज माध्यमिक विद्यालयमा गरेको नमूना संसदको अभ्यास कार्यक्रम संसदमा जनप्रतिनिधिहरूबाट कसरी कामहरू हुन्छन् भन्ने जस्ता विषयहरू प्रत्यक्ष रूपमा सिक्नका लागि प्रभावकारी भएको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक नरनाथ बराल।
विद्यार्थीहरूको बाहिरी जुन ज्ञान जुन आउट नलेज चाहिँ पटक्कै छैन, त्यसको निमित्त पनि यो कार्यक्रमले एउटा सहयोग पुर्यायो भन्ने मलाई लाग्छ। र सामाजिक विषयको जुन सन्दर्भ जुन चाहिँ पाठ्यवस्तु छ त्यो पाठ्यवस्तुमा पनि यी कुराहरू उल्लेख भएको हुनाले विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफै प्रधानमन्त्री बनेर, आफै सभापक बनेर, आफै चाहिँ अन्य मन्त्रीहरू बनेर, आफै प्रतिपक्षी दलको नेता बनेर जुन चाहिँ आफूलाई डेमो गर्न पाउनु भयो, मलाई लाग्छ यो कार्यक्रम सान्दर्भिक थियो र उपयोगी थियो भन्ने लाग्छ मलाई। संसदीय अभ्यास, संसदीय गतिविधि, यहाँ चाहिँ अध्यादेशदेखि लिएर बिल पारित हुने कुराहरूसम्मका ज्ञानहरू हुन विद्यार्थीहरूको त्यो मानस पटलले सायद कतिको क्याच गर्यो त्यो त तपसिलमा रह्यो, तैपनि संसदीय अभ्यास संसदीय गतिविधिका कुराहरूलाई चाहिँ प्रत्यक्षबाट विद्यार्थीले चाहिँ सिक्न पाए, देख्न पाए, आफैले अनुभव गर्न पाए, नेतृत्व निर्माणमा जब नेतृत्व भूमिकामा रहने मान्छेले के रहनुपर्छ भन्ने कुरा समेत सिकाए, त्यसै कारणले यो कार्यक्रम चाहिँ उपयोगी थियो भन्ने लाग्छ।
नमूना संसदको अभ्यासमा विद्यार्थीहरूले बैठकको प्रारम्भ गर्ने, शून्य समयमा बोल्ने, विशेष समयमा बोल्ने र जवाफ दिने तथा विधेयक प्रस्तुत गर्ने जस्ता संसदीय अभ्यास र भूमिका निर्वाह गराएर कार्यक्रम गरिएको थियो। नमूना संसद अभ्यासमा सहभागी हुँदाको अनुभव सुनाउँदै शुक्रराज माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बराल।
पहिला त निकै अप्ठ्यारो माने बच्चाहरूले हामी चाहिँ सानैमा चाहिँ ठुलो मान्छे भयो क्या भन्ने अनुभूति पनि भयो। त्यो सब त्यो एउटा जिम्मेवारी लिइसके पछाडि त्यो जिम्मेवारीले हामीलाई धेरै कुरा सिकाउँदो रहेछ। कुनै पनि कुराहरू चाहिँ गरेर हेर्दाखेरि त्यो चाहिँ एउटा सिकाइमा महत्वपूर्ण चाहिँ हुँदो रहेछ भन्ने बच्चाहरूको पनि त्यो एक्सप्रेसन हामीले चाहिँ थाहा पायौँ। र बच्चाहरू बडो चाहिलो पाराले त्यो कुरामा चाहिँ प्रस्तुत भए। हाम्रो राज्यभित्र भए गरेका चाहिँ जुन गतिविधिहरू सामाजिक हिसाबले राजनीतिक हिसाबले हाम्रा प्रतिनिधिहरू चाहिँ सुनेर जाने कुरा त त्यो कुरालाई विद्यार्थी माझमा विद्यालय शिक्षामा चाहिँ हामीले सहजीकरण गर्दाखेरि त्यसले धेरै नै कुराहरू विद्यार्थीहरूलाई एउटा जानकारी स्रोत प्राप्त हुने रहेछ। बच्चाहरू पनि निकै खुसी भएर अनि बच्चाहरूले बडो चाख राखेर त्यो कार्यक्रममा सहभागिता जनाएका छन्। राम्रो बच्चाहरूलाई यो विद्यालय शिक्षामा यी खालका चाहिँ अभ्यासहरू बार बार चाहिँ दिँदाखेरि यसले चाहिँ समग्रमा हामी पढाउने शिक्षकहरूलाई पनि एउटा सहजीकरणको चाहिँ भूमिका चाहिँ निश्चय नै प्राप्त भयो। र अर्को कुरा बच्चाहरूले पनि एउटा चाहिँ जिम्मेवारी फिल गर्ने भए र उनीहरूले कुरा बुझ्न पनि बढी उत्सुक हुने भए त्यो भएर समग्रमा यो अभ्यास चाहिँ निकै राम्रो लाग्यो।
कक्षा 10 र 11 विद्यार्थीहरू र शिक्षकहरूलाई सहभागी गराएर दिइने यस्ता सैद्धान्तिक र व्यवहारिक अभ्यासले शिक्षकहरूलाई सहजीकरण र विद्यार्थीहरूलाई जिम्मेवारी बोध गराउने र नेतृत्व विकास गराउन मद्दत पुग्ने बताउनुहुन्छ शिक्षक बालकृष्ण बराल। संघीय संसद सचिवालयले संसदको नमूना अभ्यास कार्यक्रम मार्फत संसदीय कार्यवाहीहरूका विषयमा जानकारी गराउन आगामी दिनमा यस्ता कार्यक्रम सबै प्रदेशको विद्यालय स्तरमा लैजाने तयारी रहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का।
कार्यक्रमको प्रमुख उद्देश्य भनेको संसदीय काम कारवाही र संसदीय गतिविधिहरूलाई विद्यार्थीहरू माझ लैजाने र विद्यार्थीहरूलाई संसदको काम कारवाहीहरू बारेमा जानकारी दिएर सोही अनुसारको भूमिका निर्वाह गर्ने र मुलुकको राजनीति संसदीय प्रक्रिया यो व्यवस्था प्रति एउटा आस्था वृद्धि गर्ने हाम्रो प्रमुख उद्देश्य नै हो। आगामी दिनमा पनि हामी अरू विद्यालयहरूमा यस्तै किसिमको कार्यक्रम गरेर संसद जनता भन्दा टाढा छैन, संसद र जनता एक आपसमा समन्वयात्मक रूपले काम गरेर जनताका कुरा संसदमा आउने र संसदले गरेका काम कारवाहीहरू जनतासम्म पुग्ने एउटा पुलको रूपमा काम गर्ने र कानून निर्माण कसरी हुन्छ, संसदमा जनताका समस्याहरू कसरी उठ्छन्, को को पदाधिकारीहरूले कस्तो कस्तो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने कुराहरू आगामी दिनमा पनि हामी आफ्नो स्रोत साधनले भ्याएसम्म सबै प्रदेशको विद्यालयहरूमा लैजाने सोचाइमा छौं।
संसदीय गतिविधिलाई नागरिकसम्म पुर्याउन नमूना संसद अभ्यास कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। अबको पालोमा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्य कार्यान्वयनका विषयमा गरिरहेको अध्ययनबारे तयार पारिएको एक रिपोर्ट।
बढ्दै गएको सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक आर्थिक तथा वातावरणीय पक्षलाई ध्यानमा राखी विश्वका 193 राष्ट्रहरूले सेप्टेम्बर 25, 2015 दिनदेखि 2030 पूरा गर्नका लागि आत्मसात गरिएका विभिन्न 17 लक्ष्यहरू दिगो विकास लक्ष्य हुन्। सन् 2015 संयुक्त राष्ट्र संघले अनुमोदन गरेका 17 दिगो विकास लक्ष्य 15 पूरा गर्न विश्वव्यापी रूपमा 169 परिमाणात्मक लक्ष्य निर्धारण गरी यसको प्रगति मूल्याङ्कन गर्न 232 सूचकहरू पनि तयार गरिएका छन्। नेपालमा दिगो विकासका 17 लक्ष्य पूर्तिका निमित्त 479 सूचकहरू निर्धारण गरिएका छन्। यसरी निर्धारण गरिएका 17 लक्ष्यहरू एक आपसमा अन्तर्सम्बन्धित छन्। नेपालमा सन् 2015 संविधान जारी भएपछि 2016 दिगो विकास लक्ष्य कार्यान्वयनमा आएको हो। दिगो विकासको लक्ष्य र अवस्थालाई पनि संसदीय समितिले नै हेर्नुपर्छ भन्ने मान्यताका आधारमा गठन भएको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले क्षेत्रगत रूपमा समन्वयात्मक ढंगले दिगो विकासको अवस्थाको अध्ययन गरिरहेको बताउनुहुन्छ समितिका सभापति प्रकाश पन्थ।
अब यो दिगो विकासका लक्ष्यहरूलाई पनि संसदीय समितिले नै हेरेर जानुपर्छ भन्ने भए पछाडि संसदले छुट्टै समिति बनाए। यो समितिले चाहिँ नेपाल सरकारले अख्तियार गरेको दिगो विकास लक्ष्यको कार्यान्वयन यसले हेर्छ र सँगसँगै नेपालमा सन्तुलित विकास र सुशासन प्रदान गर्ने विषय पनि यसले चाहिँ यो समितिले हेर्छ। सन् 2016 शुरू भएर सन् 2030 सकिने यो 15 चाहिँ यो चाहिँ लक्ष्य भएको हुनाले हामी अहिले ठ्याक्कै एकदम समय सन्दर्भ सबै हिसाबले हामी मध्यविन्दुतिर छौँ। अब उता 7 बाँकी छ काम गर्न। हामी 7 काम गरिसकेको अवस्थामा नेपालमा साँच्चै दिगो विकासको लक्ष्य कार्यान्वयनको अवस्था के रहेछ, हामी लक्ष्य मुताबिक छौँ कि छैनौँ, हामी उद्देश्य अनुसार छौँ कि छैनौँ, हाम्रो लक्ष्य हासिल गर्ने हाम्रो स्थिति कस्तो छ, अनि अहिलेको स्ट्याटसलाई हामीले हेरेर आगामी 7 के गर्नुपर्ने रहेछ, तयारीहरू हाम्रो समस्या चुनौतीहरू के रहेछन्, त्यो विषयमा एउटा केही फाइन्डिङहरू गरौँ भनेर हामी सरकारवालासित सरकारसित सबैसित यो विषयमा छलफल परामर्श गर्दै फिल्डमा समेत पुगेर सातै प्रदेश पुगेर हामीले यसको अध्ययन शुरू गरिसकेका छौँ। सामान्यतया हामीले हेर्दाखेरिमा नेपालमा पोलिटिकल ओनरसिप चाहिँ अलिक कम देख्यौं। राजनीतिक तह, राजनीतिक नेताहरूले, राजनीतिक पार्टीहरूले, राजनीतिक दलका नेता कार्यकर्ताहरूले, स्वयं जनप्रतिनिधिहरूले समेत पनि यो दिगो विकास के हो र किन चाहिन्छ र भन्ने जस्तो अथवा नबुझे जस्तो अथवा हामीसँग पैसा बजेट भयो भने त हामी जति पनि नीति कार्यक्रम बनाउन सकिहाल्छौँ, जति पनि विकास गर्न सकिहाल्छौँ नि भने जस्तो पनि देखिन्छ देखिन चाहिँ। तर दिगो विकासकै तरिकाले काम गर्नुपर्छ भन्नेमा बुझाइ चाहिँ कमै छ, पोलिटिकल ओनरसिप कमै छ। पोलिटिकल ओनरसिप कम किन छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण के हो भन्दा दिगो विकासको नेपालले यसलाई अख्तियार गरे पछाडि पनि यो 7 मध्ये 4 त मिटिङै बसेन। प्रधानमन्त्रीको नेतृत्वमा हुने चाहिँ राष्ट्रिय नेता समिति भन्ने छ, त्यो समितिको मिटिङ नै 7 वर्षमा 4 बसेन भने पछाडि नेपाललाई अब अथवा जनप्रतिनिधिहरूलाई अथवा पोलिटिकल ओनरसिपमा चाहिँ कतिको समस्या छ भन्ने कुराको एउटा उदाहरण त्यो पनि हो।
दिगो विकासको सूचकमा आउने सुधार नै समृद्धिको मुख्य मापक हो। यसका लागि प्रदेश र स्थानीय तहले समेत दिगो विकासका सूचकमा सुधार हुने गरी काम गर्न आवश्यक छ। फेरि दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ।
प्रदेश र स्थानीय तहमा यस कार्यान्वयनको अवस्था फितलो नै कमजोर नै हामीले चाहिँ फेला पारेका छौं। कतिपय प्रदेशहरूले कतिपय स्थानीय तहहरूले एसडिजी कोडिङै नगरिकन दिगो विकास कोडिङ गर्नुपर्छ, लैङ्गिक मैत्री छ कि छैन बजेट, दिगो विकास मैत्री छ कि छैन भनेर हेर्नुपर्छ। त्यो नै नगरिकन पनि पैसाहरू खर्च गरेको, बजेटहरू खर्च गरेको हामीले भेट्यौं र अनि यो कार्यक्रम पनि छ, बजेट पनि छ, खर्च पनि भएको छ, तर सुधार भएन भनेको चाहिँ किन सुधार भएन भन्दाखेरि दिगो विकास लक्ष्य अनुसार काम गरिएन भन्ने कुरा हामीले पनि देखेको स्थितिहरू छ। र कतिपय पालिका कतिपय प्रदेशहरूले फेरि एकदम राम्रो राम्रो काम गरेको, एकदम नयाँ रोल मोडल कामहरू गरेको पनि छ। फेरि हामीले अहिलेसम्ममा अहिलेको अवस्था र अब आगामी दिनमा गर्नुपर्ने आगामी वर्षहरूमा गर्नुपर्ने कामहरू अब चुनौतीहरू समस्याहरू फाइन्डिङ गरिसकेपछि हामी नेपाल सरकारलाई त्यो रिपोर्टमा रेकमेन्डेसन गर्छौँ, सुझाव निर्देशन समितिमा मात्र नभइकन सिङ्गै संसदमा संसदको नै फुल हाउसकै विषय बनाएर हामी प्रधानमन्त्री मन्त्रीहरूलाई त्यहाँ बोलाएर यो विषयहरूमा छलफल गराउँछौँ र अनि सरकारसित नै फेरि काम त अन्तिममा गरेको सरकारले नै हो, काम सरकारले नै गर्नुपर्ने भए पछाडि सरकारलाई यही समस्या यही चुनौतीहरू छन् अब कसरी काम गर्छौ कार्ययोजना लिऊ भनेर हामी कार्ययोजना पनि माग्छौँ। अनि सरकारले सन् 2030 लक्ष्य हासिल गर्ने गरी एउटा कार्ययोजना बनाउनेछ अनि त्यो कार्ययोजना अनुसार उसले कामहरू शुरू गर्नेछ, कुन कुन काम कुन कुन समस्यामा कहिले कहिले कसरी कसरी काम गर्ने स्पष्टै हामी कार्ययोजना माग्नेछौँ र सरकारलाई पछि फेरि हामी आगामी वर्षदेखि त्यो कार्ययोजनामा सही सही समयमा ठिक ठिक समयमा उसले ठिक ठिक तरिकाले काम गरेन, सरकारले नै गर्छु भनेर काम गरेन, त्यो विकास लक्ष्य हासिल हुने गरी कामहरू भएको पनि भन्ने कुराको फेरि त्यसपछि पनि निरन्तर निगरानी निरन्तर अब त्यसको छलफलहरू गराएर हामी सरकारलाई यो विषयमा केही न केही सुधार हुने गरी त्यो विकास लक्ष्य हासिल गर्दै गर्दाखेरि कोही पनि नछोड्ने कुरा त्यो विकास लक्ष्यको चाहिँ सन्तोषजनक हासिल हुने कुरामा हामी केही न केही गरी छाड्ने समितिले चाहिँ लक्ष्य लिएको छ।
दिगो विकासका मुख्य आयामहरूमा आर्थिक, सामाजिक, वातावरणीय, दिगो, सम्भाव्य र सहन योग्य रहेका छन्। दिगो विकासको लक्ष्यलाई सबैको साझा विषय बनाएर अपनत्व हुने गरी छिट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने गरी समितिले काम गरिरहेको छ। हवस् त, कार्यक्रम संसद गतिविधि आजलाई यति नै। कार्यक्रमबाट हामीलाई बिदा दिनुहोस्। नमस्कार।